أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين، أما بعد. سورة مباركة مدثر، آيات نمبر 50 سے آيات نمبر 56، 52-56، جس پر سورہ مدثر کا اختتام ہوگا، اور پھر سورہ قیامت کی ابتدائی 14 آیتیں، فرسٹ 14 ورسز، وہ بھی اسی صفحے پر ہیں. سورہ مدثر پر ہماری بات یہاں تک پہنچی تھی کہ پروردگار عالم نے اس مکالمے کا ذکر کیا جو اہل جنت کا اہل نار سے ہوگا، اور وہ سوال کریں گے کہ کیا وجہ تھی کہ تم جہنم میں عذاب دیے جا رہے ہو. تو وہ جواب میں اپنے چار گناہوں کو ہائی لائٹ کریں گے. ایک تو یہ کہ وہ نماز پڑھنے والے نہیں تھے. نمبر دو، وہ مسکینوں کو کھانا نہیں کھلایا کرتے تھے، اپنے وقت کو ضائع کیا کرتے تھے. نمبر تین، اور پھر چوتھی چیز، کہ وہ قیامت کے دن کا انکار کرتے تھے، یہاں تک کہ انہیں موت آ گئی. تو اب وہ کسی طریقے سے بھی شفاعت شافعین کے لیے کوالیفائی نہیں کرتے، یعنی پروردگار عالم کی رحمت سے بھی محروم رہے، شفاعت کرنے والوں کی شفاعت سے بھی محروم رہے، اور ظاہر کہ وہ شفاعت بھی اذن پروردگار ہی سے ہونی تھی. اب آگے پروردگار عالم نے یہ ارشاد فرمایا کہ فما لہم ان تذکرت موردین، تو انہیں کیا ہے کہ وہ نصیحت سے روگردانی کرتے ہیں. یعنی یہ تو قیامت کے میدان کے مراحل کی منظر کشی ہے، مگر تم نوبت کو وہاں تک کیوں لے جانا چاہتے ہو؟ تم کیوں چاہتے ہو کہ وہاں پر تمہیں پچھتاوا ہو؟ کیا انہیں واقعا یہ کرنا چاہیے کہ یہاں پر انہیں نصیحت کی جائے اور وہ اس سے روگردانی کریں، وہ اس سے چہرہ پھیر لیں؟ کأنہم حمر مستنفرہ، کہ جیسے وہ وحشی گدھے ہیں، فرت من قسورہ، جو کسی شیر سے بھاگے ہوں. اب یہ عربوں کا ایک محاورہ کہ اگر کبھی وحشی گدھا شیر کی آواز بھی سن لے تو وہ بالکل بھڑک اٹھتا ہے اور بھاگ جاتا ہے، وہ فیس نہیں کرنا چاہتا. تو کیا واقعی یہی رویہ ان کا ہونا چاہیے نصیحت کے مقابلے میں، کہ جس طرح سے وحشی گدھا شیر کو دیکھ کر یا شیر کی آواز سن کر بھڑک اٹھتا ہے اور بھاگ جاتا ہے، تو اسی طریقے سے انہیں اس نصیحت کے تذکرے کو جب ان کے سامنے پیش کیا جائے ہمارے رسول کے ذریعے سے، تو اسی طرح سے انہیں روگردانی کرنی چاہیے؟ کیا اسی طرح سے انہیں بھڑک اٹھنا چاہیے؟ بلکہ ہونا یہ چاہیے تھا کہ وہ رسول کا شکریہ ادا کر کے اس نصیحت کو اپنے دل میں جگہ دیتے اور اس کے ذریعے سے اصلاح کرتے، اور ایز اے ریزلٹ پھر میدان قیامت میں اور وہاں سے پھر جہنم میں جانے کے بعد اس ریگریٹ اور اس پچھتاوے کا انہیں سامنا نہ کرنا پڑتا. اب پروردگار فرماتا ہے کہ اصل ایشو کیا ہے. بل یرید کل امرئ منہم، ان میں سے ہر ایک یہ چاہتا ہے، ان یؤتا صحفا منشرہ، کہ اسے لکھی ہوئی کتاب دے دی جائے. یعنی ان میں سے ہر ایک یہ چاہتا ہے کہ کتاب اسی کے اوپر نازل کر دیا جائے، نازل کر دی جائے، کوئی ڈاکومنٹ ان کے حوالے کر دیا جائے نام بنام، کہ پروردگار عالم کی طرف سے خط آئے اور وہ ان کے نام پر ہو. اب آپ نوٹ کیجئے کہ اس کا مطلب کیا ہے، کہ انہیں ایشو یہ ہے کہ پروردگار عالم نے محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو اپنا رسول کیوں بنایا. اگر یہ ہم پر براہ راست کتاب نازل ہوتی تو ہم قبول کر لیتے. یہ پروردگار عالم کے انتخاب کی توہین ہے. پروردگار عالم نے جس کا انتخاب کیا ہے، جسے وسیلہ قرار دیا ہے، اگر اسے قبول نہ کیا جائے تو یہ پروردگار عالم کی توہین ہے، خداوند متعال کے انتخاب کی توہین ہے. لہذا پروردگار عالم اسے بہت زیادہ، آج کی زبان میں کہا جائے کہ آفینڈڈ فیل کرے گا. پروردگار عالم نے جسے اپنا نبی یا رسول بنایا ہے اسے معجزہ دیا ہے تاکہ وہ اپنے اس کلیم کو اسٹیبلش کر سکے، جسٹیفائی کر سکے. یہی تو ان کا سارا امتحان تھا کہ آیا یہ رسول کی رسالت کے ثبوت کے بعد اس رسول کو قبول کرتے ہیں یا اس رسول کو قبول نہیں کرتے. اب آپ پستی دیکھیے کہ اگر ماننے پر آتے ہیں تو بتوں کو خدا مان لیتے ہیں، اور نہیں ماننے پر آتے تو رسول اللہ کو رسول ماننے سے بھی انکار کر دیتے ہیں. آگے پروردگار فرماتا ہے کلا، ہرگز نہیں، یعنی ایسا نہیں ہوگا. یعنی اگر یہ اس بات کی امید لگا کر بیٹھے ہیں تو ایسا نہیں ہونے والا. بل لا یخافون الآخرہ، بلکہ یہ لوگ آخرت کا خوف ہی نہیں رکھتے کہ انہیں خدا کی بارگاہ میں حساب کتاب کے لیے پیش ہونا ہے. یعنی پروردگار عالم نے جو کلا کہا ہے، اس کا ایک اور مطلب یہ بھی کیا گیا کہ ہرگز ایسا معاملہ بھی نہیں ہے. یہ بھی بہانے بازیاں ہیں کہ ہم پر اگر کتاب نازل ہوتی تو ہم مان لیتے، بلکہ اگر ان پر نازل ہوتی کتاب تو بھی نہ مانتے. ایشو یہ ہے کہ ان کے دلوں میں آخرت کا خوف ہی نہیں ہے. کلا، ہرگز نہیں، انہو تذکرہ، یہ تو ایک نصیحت ہے۔ یہ دوسری مرتبہ تھوڑے سے ہی فاصلے میں ہم دیکھ رہے ہیں کہ قرآن مجید کو اور پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کے بیان کو تذکرہ کہا گیا، کہ انہو تذکرہ فمن شاء ذکرہ، تو جو چاہے وہ نصیحت حاصل کرے۔ یعنی وہی والی بات کہ ہم تمہیں زبردستی مومن نہیں بنائیں گے، پھر آخرت میں تمہیں اس کا حساب کتاب دینا پڑے گا، لیکن دنیا کے اندر ہم تمہیں گن پوائنٹ کے اوپر مومن نہیں بنائیں گے۔ فمن شاء ذکرہ، جو چاہتا ہے وہ نصیحت حاصل کرے، اسے یاد رکھے۔ وما یذکرون الا ان یشاء اللہ، اور یہ نصیحت حاصل نہیں کریں گے جب تک خدا نہ چاہے۔ یعنی بہرحال پروردگار عالم کی توفیقات شامل حال ہونی چاہیے، وہ ان کی شامل حال زبردستی نہیں ہوں گی۔ پروردگار عالم نے انتظام کر دیا، انسان میں طلب رکھ دی، رسول کو بھیج دیا، قرآن کو نازل کر دیا۔ اب اگر کوئی اس ویو لینک کو اسٹیبلش نہ کرنا چاہے اور ان سگنلز کو اپنے دل کے اسکرین پر جگمگانا نہ چاہے، تو پروردگار عالم زبردستی اسے موافق بنا کر اپنے توفیقات شامل حال نہیں کرے گا۔ پروردگار عالم کی طرف سے توفیق بنیادی طور پر ان کے لیے یہی تھی کہ ان کی فطرت میں اس چیز کو رکھا گیا تھا کہ یہ طلب ہدایت کریں، ہدایت کے متلاشی ہوں، اور سامنے اس دنیا کے اندر خارج میں وہ رسول موجود ہے، اس رسول کا پیغام موجود ہے۔ اب اگر کوئی اپنے آپ کو ٹیون نہیں کرنا چاہتا تو پھر یہ اس کا فیصلہ ہے۔ وہ اہل التقویٰ، حق یہی ہے کہ اللہ ڈرے جانے کا حقدار ہے، حقدار ہے اس بات کا کہ اس کا تقویٰ اختیار کیا جائے۔ یعنی انسان کے دل میں یہ خوف ہونا چاہیے کہ جب وہ صاحب عظمت خدا جو مجھے پال رہا ہے، اگر اس نے اپنی نعمتیں مجھ سے سلب کر لی اور میرا وقت پورا ہو گیا، اور اگر اس نے مجھ پر کوئی عذاب نازل کر دیا، تو میرا بنے گا کیا؟ یہ ہے اہل التقویٰ کا مطلب، کہ خدا کا حق ہے کہ پروردگار عالم سے ڈرا جائے، اس کا تقویٰ اختیار کیا جائے۔ وہ اہل المغفرہ، اور ساتھ ہی ساتھ کہ وہ بخشش والا بھی ہے۔ یعنی اب اگر کوئی انسان واقعاً اس راہ پر آ جائے، نصیحت حاصل کرے، تو پھر ایسا نہیں ہے کہ پروردگار عالم مغفرت نہیں کرے گا۔ وہ جانتا ہے کہ بندوں کے اندر کیا کمزوری ہے، وہ جانتا ہے کہ میرے بندے معصوم نہیں ہیں، وہ جانتا ہے کہ لغزش ہو سکتی ہے، تو وہ مغفرت کرنے والا اور بخشنے والا پروردگار ہے، وہ محبت کرنے والا ہے۔ یہ آیت نمبر 56 کے جس پر یہ سورہ مدثر الحمدللہ مکمل ہوا۔ اس کے بعد جو اگلا سورہ ہے وہ سورۃ القیامہ، یعنی قیامت کا سورہ، قیامت والا سورہ۔ اس کا مرکزی موضوع ہی قیامت ہے۔ مکی سورہ ہے، یعنی حضور صلی اللہ علیہ وآلہ وسلم پر ہجرت سے پہلے نازل ہونے والے سوروں میں اس کا شمار ہوتا ہے۔ 40 آیتیں اس کی ہیں، یعنی چھوٹی چھوٹی 40 آیتیں، مختصر سورہ ہے۔ ارشاد پروردگار ہوتا ہے، بسم اللہ الرحمن الرحیم، لا نہیں، اقسم، میں قسم کھاتا ہوں، بیوم القیامہ، قیامت کے دن کی۔ اچھا، ہم جانتے ہیں کہ مشرکین کا قیامت کے عقیدے پر ایک بنیادی اعتراض ہے۔ وہ ہمیشہ یہی کہا کرتے تھے کہ کب یہ ہونے والا ہے اور کیسے ہونے والا ہے، اور وہ اس کے ذریعے سے پروردگار عالم کی قدرت کے اوپر انڈائریکٹلی اعتراض کیا کرتے تھے۔ کیسے ہو سکتا ہے کہ ہڈیاں چورا چورا ہو جائیں گی، پھر اس کے بعد ان کو واپس زندہ کیا جائے گا، اور اس طرح کے بہت سارے اعتراضات۔ پروردگار عالم نے کہا لا نہیں، یعنی جو تمہارا عقیدہ ہے وہ غلط ہے۔ اس کے مختلف انداز سے معنی کیے گئے، مگر جو مجھے بہت زیادہ اپیل کرتا ہے وہ یہی انداز ہے کہ لا یعنی نہیں، تم سمجھ رہے ہو وہ نہیں ہے، اقسم بیوم القیامہ، میں قسم کھاتا ہوں قیامت کے دن کی۔ یعنی قیامت کا دن تو اتنا یقینی ہے کہ میں خود اسی کو مرکزی طور پر، گواہی کے طور پر پیش کرتا ہوں کہ وہ جو دن آنے والا ہے، اور اس کے لیے پروردگار عالم نے آگے مزید ایک بات کہی، ولا، اور ہرگز نہیں، یعنی پھر میں کہتا ہوں کہ تمہارا یہ عقیدہ غلط ہے کہ قیامت نہیں آنے والی، اقسم بالنفس اللوامہ، میں نفس اللوامہ کی قسم کھاتا ہوں۔ اچھا، ابھی نفس اللوامہ کیا ہے؟ انسان کا نفس، انسان کے وجود کے اندر جس کو انسان کہتا ہے میں، یعنی یہ پوری باڈی جو ہے وہ انسان کہتا ہے کہ یہ میرا جسم ہے، میرا ہاتھ ہے، میرا سر ہے، میرا پیر ہے، میری آنکھیں، میری ناک، میرے کان، میری زبان، یہ میں کیا ہے؟ یہ انسان کے اندر وہ حقیقت کہ جس کو نفس سے تعبیر کیا جاتا ہے، سیلف۔ اب یہ نفس جو ہے مختلف مراحل سے گزرتا ہے۔ ہم قرآن مجید کے اندر دیکھتے ہیں کہ نفس کو نفس امارہ بھی کہا گیا، سورہ یوسف کے اندر، ان نفس لامارہ بالسوء، کہ نفس کا کام یہ ہے کہ وہ برائی کی طرف ابھارتا ہے، برائی کا حکم دیتا ہے۔ اسی طریقے سے ہم دیکھتے ہیں کہ پروردگار عالم نے نفس کی تعریف بھی کی ہے. سورہ فجر کے اندر ہم یہ مضمون پڑھیں گے, اور اب تو یہ مرحلہ بہت قریب آتا جا رہا ہے الحمدللہ, کہ جہاں پروردگار عالم نے ارشاد فرمایا کہ یا ایتہا النفس المطمئنہ, اے اطمینان رکھنے والے نفس, یعنی وہ نفس اس پوزیشن میں آ جائے کہ جہاں سیٹسفیکشن ہی سیٹسفیکشن ہو, اطمینان ہی اطمینان ہو. تو اسے پھر اس طرح سے خطاب ہوتا ہے کہ ارجعی الی ربک, اے اطمینان رکھنے والے نفس, اے ٹرنکولیٹی رکھنے والے نفس, ارجعی یعنی پلٹ آ اپنے رب کی بارگاہ میں, راضیتم مرضیہ, اس عالم میں کہ تو اپنے رب سے راضی, تیرا رب تجھ سے راضی. تو بہت ہی بڑی بات ہے کہ انسان کو وقت آخر یہ خطاب سننے کو ملے کہ پروردگار نے اس کے نفس کو نفس مطمئنہ قرار دیا ہے. اچھا, یہ ساری چیزیں ظاہر فیل کرنے کی ہوتی ہیں. اچھا, ہم میں سے ہر ایک اور اصطلاح سے بھی واقف ہے, اور وہ یہ کہ یہ میرا ضمیر اس بات پر راضی نہیں ہوتا. یہ جو ہم ضمیر کا لفظ استعمال کرتے ہیں, اور اسی کے لیے انگریزی کے اندر سیلف کانشیس کا لفظ استعمال ہوتا ہے, کہ میرا سیلف کانشیس جو ہے وہ مجھے الاؤ نہیں کرتا, میرا سیلف کانشیس جو ہے گلٹی فیل کرتا ہے. یہ وہ چیز ہے کہ جس کو قرآن مجید نے کہا کہ النفس اللوامہ, وہ نفس وہی نفس ہے مگر اس کے مختلف مراحل ہیں. کسی مرحلے کے اندر وہ گناہ کی طرف ابھار بھی رہا ہوتا ہے, کسی مرحلے پر اس گناہ کے انجام دینے پر وہی نفس انسان کو ملامت بھی کرتا ہے, اور کسی مرحلے پر اگر انسان اس نفس کی ملامت کو رسپونڈ کرتے ہوئے نفس کے امارہ ہونے کو بلاک کرتے ہیں, یہی تزکیہ نفس ہے, نفس کو پاک کرنا, تو اس نفس کی پاکیزگی کا نتیجہ یہ نکلے گا کہ نفس سے امارہ, یعنی جب وہ نفس حکم دیتا ہے تو اس کو لگام ڈال دی جائے, اس کو منع کیا جائے, اور انسان یہ ڈکٹیٹ کرنے کی پوزیشن میں آ جائے. تو یہ تقویٰ ہے اس کے اندر, کہ یہ اتنا تقویٰ اس کے اندر آ گیا ہے کہ وہ اپنے نفس کو لگام ڈال سکتا ہے. اب ایز اے ریزلٹ جب یہ نفس قابو میں آ جائے گا تو پھر وہ گناہوں کو نہیں انجام دے گا, اور آہستہ آہستہ ایک سیٹسفیکشن, ایک ٹرنکولیٹی, ایک اطمینان ہے کہ جو اس کے نفس کے اندر ڈیولپ ہونا شروع ہو جائے گا. یہ چیز جب اپنے پرائم پر پہنچتی ہے تو نفس نفس مطمئنہ بن جاتا ہے, اور اس کا نفس امارہ ہونا یا برائیوں کا حکم دینا جو ہے وہ کنٹرول ہو جاتا ہے. اب یہاں پروردگار عالم نے گویا انسان کو متوجہ کیا ہے کہ تم قیامت کے دن کا انکار کرتے ہو, قیامت چھوٹی سی تو میں نے تمہارے اپنے وجود کے اندر رکھی ہوئی ہے, کہ یہ تمہارا ضمیر اگر مردہ نہیں ہوا ہے تو پھر یہ تمہارا ضمیر خود غلط کاموں کے اوپر تمہیں ملامت کرتا ہے, یعنی جن چیزوں کے بارے میں تم ریئلائز کر لیتے ہو کہ یہ غلط ہیں, تو اس کے بارے میں تمہارا اپنا سیلف کانشیس, تمہارا اپنا وجود, تمہارا اپنا نفس تمہیں ملامت کرتا ہے. یہ بدقسمتی ہوگی کہ انسان اپنے اس نفس کو بھی تھپکیاں دے دے کر سلا دے, جس کے بعد اس کا ضمیر ملامت کرنے کے بھی قابل نہ رہے, جیسا کہ بہت سے ظالموں کی کیس کے اندر ہوتا ہے. پروردگار عالم نے ان دو قسموں کے بعد پھر ارشاد فرمایا کہ یحسب الانسان ان لن نجمع عظامہ, کہ انسان نے یہ گمان کیا ہے کہ ہم اس کی ہڈیوں کو جمع نہیں کر سکتے, یعنی یہ جو خدا کی قدرت کے اوپر ایک طرح سے اعتراض ہوتا ہے کہ ہڈیاں ہو گئیں زمین کے اندر, چورا چورا ہو گئیں, بکھر گئیں, تو پھر اس کے بعد خدا کیسے ان کو جمع کرے گا؟ تو پروردگار فرماتا ہے کیا انسان نے یہ گمان کیا ہے کہ ہم ان ہڈیوں کو واپس جمع نہیں کر سکتے؟ بھلا کیوں نہیں قادرین علی ان نسویہ بنانا, ہڈیاں تو بہت دور کی بات ہے, ہم قدرت رکھتے ہیں کہ اس کی انگلیوں کی ایک ایک پور کو واپس سے صحیح بنا لیں اور درست کر لیں, ٹھیک ٹھیک بنا دیں. ہم جانتے ہیں کہ انسان بہت سارے کام اپنی ان انگلیوں سے انجام دیتا ہے, اور ان انگلیوں کی پوروں کا کیا رول ہے وہ ہم سب واقف ہیں. پھر اس نشان کی اہمیت کو بھی آج کے زمانے میں کتنی امپورٹنس دی جاتی ہے, کہ جو ہر انسان کا فنگر پرنٹ دوسرے انسان سے مختلف ہوتا ہے, پروردگار عالم اس کی طرف بھی متوجہ کرتا ہے کہ یہ جو فنگر پرنٹ جس کی انفرادیت کو تم خود قبول کرتے ہو, کہ عام طور پر ہر انسان کا فنگر پرنٹ, اس کی پور, اس کی بناوٹ, اس کا نشان الگ الگ ہوتا ہے, پروردگار عالم اس بات پر قادر ہے کہ ان سب کو اسی طریقے سے واپس درست کر لے, جبکہ یہ لوگ مر چکے ہوں گے, اور مرنے کے بعد ان کو جب زندہ کیا جائے گا تو واپس سے ان کو درست کیا جا سکتا ہے. پروردگار عالم نے اس کے بعد ارشاد فرمایا, ہماری قدرت کا تو یہ عالم ہے کہ ہڈیاں تو ہڈیاں, ہم تو انسان کی انگلیوں کی پور کو بھی درست کر سکتے ہیں, مگر انسان کا ان تمام تر اعتراضات کے ذریعے سے اصل ہدف کیا ہے؟ بل یرید الانسان لیفجر امامہ, انسان یہ چاہتا ہے کہ وہ اپنی آئندہ کی زندگی کے اندر بس پھر اس کو فجور کرتا رہے. اب ظاہر ہے کہ معاملہ یہ ہے کہ ایک دفعہ قیامت کو مان لیا, حساب کتاب کو مان لیا, تو جواب دہی کو مان لیا, اکاؤنٹیبلٹی کو مان لیا, تو اس کا نتیجہ کیا نکلے گا کہ پھر اس دنیا کے اندر जितनी जिंदगी है उस जिंदगी के अंदर पाबंदियों को कबूल करना पड़ेगा, फिर उठकर नमाज पढ़नी पड़ेगी, फिर उसके बाद हराम फिल्में नहीं देख सकते, फिर उसके बाद खुम्स और ज़कात निकालना पड़ेगा, फिर उसके बाद ये करना पड़ेगा वो करना पड़ेगा। इन तमाम तर पाबंदियों को क्यों कबूल करना पड़ रहा है? इसलिए कि खुदा के हिसाब किताब को माना, कयामत के दिन को माना। परवरदिगार फरमाता है कि असल इशू ये है कि ये लोग इसी तरह से बेलगाम रहना चाहते हैं और सेल्फ डिसेप्शन चाहते हैं कि अपने आप को धोखा देते रहें कि नहीं कोई कयामत नहीं आने वाली, कोई हिसाब किताब नहीं होने वाला। तो यस अलू अयाना यौमुल कयामा, तो ये सवाल करता है कि कब है कयामत का दिन, यानी कयामत का दिन कब होगा, ये मजाक उड़ाने के लिए। फैज़ा बरे कल बसर, अब परवरदिगार ने एक मरतबा फिर कयामत की मंजर कशी की है कि फैज़ा बरे कल बसर, के जब आंखें चुंधिया जाएंगी, यानी आंखें हैरान हो जाएंगी, इंसान देख रहा होगा और देख नहीं पा रहा होगा, वह खसफ अल कमर, और चांद को ग्रहण लग जाएगा, यानी चांद का जो नूर है वो खत्म हो जाएगा। एक तो आरजी ग्रहण होता है जो हम देखते हैं, लेकिन नहीं, वो नूर ही उसका खत्म हो जाएगा, उसकी रोशनी ही खत्म हो जाएगी। वजूह में अशम्स वल कमर, और सूरज और चांद जमा कर दिए जाएंगे। अब इसका क्या मतलब है कि एक तलपट निजामी खत्म, जिसके नतीजे में चांद सूरज के अंदर चला गया, कोलैप्स कर गए, या सूरज और चांद दोनों बेनूर हो गए, उन दोनों की रोशनी नहीं रही। अब जाहिर है कि सूरज ही की नहीं रही तो फिर चांद की कहाँ से रहेगी, इसलिए कि वैसे भी उसकी रोशनी तो मुस्तआर है, वहीं से बोरोड लाइट है। यकूल इंसान, उस दिन इंसान कहेगा, यौम इज़िन, उस दिन कहेगा, ऐन अल मफर, कि कहीं पर फरार की कोई जगह है कि कहीं मैं स्केप कर सकूं, कल्ला हरगिज नहीं, ला वजर, कोई पनाहगाह नहीं है, इला रब का यौम इज़िनिल मुस्तकर, बस अपने रब ही की तरफ पहुंचकर ठहरना है तुम्हें। यानी अब कयामत का मैदान सजने वाला है, तो अब वहीं पर ठहरना है महशर के मैदान में, और वहां पर तुम्हें क्या मिलेगा, सुकून या पछतावा, ये तुम्हारी परफॉर्मेंस पर बेस करता है जो तुमने अपनी दुनियावी जिंदगी के अंदर दी है। युनब्बाउल इंसानु यौमइज़िन बिमा क़द्दमा व अख़्खर, इंसान को खबर दी जाएगी, बताया जाएगा उस दिन क्या उसने आगे भेजा और क्या उसने पीछे रखा, जो उसकी प्रायोरिटीज थी, जो उसकी तरजीहात थी उसको उसने पहले किया, और जो उसकी तरजीहात नहीं थी उसको उसने बाद के लिए रखा या बिल्कुल ही इग्नोर कर दिया। कद्दमा आगे भेजा, अखरा पीछे रखा। बल इंसानो अला नफ्स ही बसीरा, बल्कि इंसान खुद अपने नफ्स के बारे में बेहतर जानता है, यानी कोई इनकार करे, जो भी करे, बहानेबाजियां करे, लेकिन ये जो नफ्स का मामला है, इंसान अगर अपने गरीबान में झांके और खुद अपने आप से सवाल करे तो उसे बहुत सारे जवाब मिल जाएंगे। और ये नफ्स लवामा ही का एक दूसरा अंदाज भी है कि इंसान बुरा करने के बाद बहाने तो बनाता है, वलो अलका महाजीरा, जो आगे कहा गया कि चाहे वो कितने ही बहाने पेश करे, लेकिन वो खुद अपने बारे में वाकिफ है, अपनी पोजीशन को जानता है और अपने मामले को खूब अच्छी तरीके से पहचानता है। आयत नंबर 14 पर ये सफ़ा मुकम्मल हुआ। परवरदिगार आलम से दुआ है कुरान पढ़ने, समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। व आखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।
बिस्मिल्लाहिर रहमानिर रहीम।
सूरह मुबारक क़ियामत आयत नंबर 15 से आयत नंबर 40, 1515 से 4040 तक, जिस पर सूरह क़ियामत का इख्तिताम होगा अल्हम्दुलिल्लाह। आपके जहन में होगा कि इस सूरह के आगाज़ में परवरदिगार आलम ने क़ियामत की कसम खाई थी और नफ्स लवामा की कसम खाई थी। आयत नंबर 14 में बात यहाँ तक पहुँची थी कि परवरदिगार आलम फरमाता है कि बलिल इंसानो अला नफ्स ही बसीरा, बल्कि इंसान खुद अपने हाल को खूब जानता है। वलो अलका माजीरा, अब उसी के साथ जो रिलेटेड 15वीं आयत जो इस सफ़े पर पहली आयत नज़र आ रही है, वलो अलका माजीरा, चाहे वो कितनी ही माजरतें पेश करे, कितने ही बहाने बनाए। माजीर का यहाँ पर तर्जुमा बहाने के एतबार से बिल्कुल मुनासिब है, यानी ये बहाना बेजी बाजी और ये हीले करना, ये जितने भी लेम एक्सक्यूजेज ये पेश कर रहा है, मगर वो खुद अपने गरीबान में झांक कर देखे तो उसे पता चल जाएगा कि इनकी कोई हकीकत और हैसियत नहीं है, वो खुद जानता है कि वो मुजरिम है। अब यहाँ पर जो बात हुई है उसके बाद एक जुमले मोतरजा के तौर पर अगली चंद आयतें हैं कि जिसमें अज़राए शफ़क़त पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम से ये कहा जा रहा है कि ला तुहर्रिक बिही लिसानक, ए हबीब आप अपनी ज़बान को इसके साथ जुम्बिश ना दीजिए। अब किसके साथ जुम्बिश ना दीजिए, यानी जब पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर वही नाजिल होती थी, तो आप अंदाज़ा कर सकते हैं कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम हसास हैं इस मामले में کہ پروردگار عالم کا کلام ان پر نازل ہو رہا ہے، یہ بہت بڑا اعزاز ہے پروردگار عالم کی طرف سے، انتخاب پروردگار ہیں۔ تو ظاہر ہے کہ جب وہی نازل ہوتی ہے کہ یہ کلام پروردگار مجھ پر نازل ہو رہا ہے، تو پیغمبر اکرم ساتھ ساتھ، یعنی یہاں جبریل پڑھ رہے ہیں اور پیغمبر اکرم ساتھ ساتھ اسے دہرایا کرتے تھے، تو اس کے لیے پروردگار عالم نے اذرائے شفقت یہ فرمایا کہ حبیب اتنا زحمت کرنے کی ضرورت نہیں ہے کہ آپ ساتھ ساتھ اس کو دہرائیں، لتعجل به، تاکہ آپ اس کو جلدی سے حفظ کر لیں، آپ پریشان بالکل بھی نہ ہو، آپ اس کے لیے بالکل بھی زحمت نہ کریں، اس لیے کہ انا علینا جمعہ و قرآنہ، یہ ہمارے ذمے پر ہے کہ ہم اسے جمع رکھیں گے۔ یعنی یہ ایسا نہیں ہوگا کہ آپ کے حافظے سے محو ہو جائے، یا ایسا نہیں ہوگا کہ ادھر ادھر ہو جائے، یہ پروردگار عالم کی ذمہ داری ہے، خداوند متعال نے اپنے آپ پر اس کو لازم کر لیا ہے۔ اذرہ ترحم، اذرہ فضل، اذرہ ربوبیت، پروردگار عالم نے اپنی رحمت کی وجہ سے اس چیز کو وہ یہ اپنے آپ پر ضروری قرار دیا ہے، تاکہ یہ قیامت تک کے لیے، ہم جانتے ہیں کہ قرآن مجید معجزہ ہے، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی رسالت کا ایک ثبوت ہے، دائمی ثبوت ہے، ایک معجزہ خالدہ ہے۔ تو اب اس کے بعد ضروری تھا کہ پروردگار عالم اسے محفوظ رکھے، تو اسی بات کو اذرائے شفقت پیغمبر اکرم سے کہا جا رہا ہے کہ حبیب آپ اس کے اندر اتنی زحمت نہ کریں کہ جبریل بیان کر رہے ہوں اور آپ ساتھ ساتھ دہرا رہے ہوں، اس کی ضرورت نہیں ہے، ایک مرتبہ جبریل وحی کو پوری طریقے سے بیان کر دیں، پھر اس کے بعد آپ اس کو بیان کیجئے اور اس کو فالو کیجئے، اس کے مطابق اس کی قرأت کیجئے۔ تو ارشاد ہوتا ہے کہ ان علینا جمعہ و قرآنہ، کہ یہ ہمارے ذمے پر ہے کہ ہم اسے جمع کریں، وہ قرآنہ، اور اس کا پڑھوانا بھی ہمارے ذمے پر ہے، یعنی آپ کی زبان سے یہ جو ادا ہوگا یہ ہمارے ذمے پر ہے، آپ بالکل بے فکر ہو جائیں۔ فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ، بس جب ہم اسے پڑھوائیں تو اس کے مطابق پھر آپ پڑھتے چلے جائیں، اس کی تلاوت کرتے چلے جائیں۔ ثم ان علینا بیانا، اور پھر اس کے بعد اس کا واضح کرنا، یہ بھی ہمارے ذمے پر ہے، یعنی جس جس چیز کی الیبریشن کی ضرورت ہوگی، تو آپ پر وہی جو ہے وہ قرآن میں منحصر نہیں ہے، یہ دیگر آیتوں سے بھی ثابت ہے، اور یہاں پر بھی وہ بھی بات بیان کی جا رہی ہے کہ ایک طرف تو قرآن ہو گیا، نازل ہو گیا، پیغمبر اکرم نے اسے تلاوت کر دیا، اس کے مطابق اس کی قرأت کر دی، پھر اس کے بعد جو بیان ہے وہ پروردگار عالم کی طرف سے مزید جو وہی نازل ہوگی ہوتی رہے گی، یعنی یہ ڈسٹنگوش کر دیا جائے گا کہ یہ قرآن کا حصہ ہے اور یہ قرآن کے حصے میں شامل نہیں ہے۔ تو جو قرآن ہے وہ ہمارے سامنے آ گیا 114 سوروں کی صورت میں، مگر جو احادیث پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی ہیں، جو سنت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ہے، وہ بھی وہی کتابیں ہیں، تو وہ پیغمبر اکرم جو کچھ وہی کے ذریعے سے نازل ہو رہا ہے اس کے مطابق اس کو الیبوریٹ کر رہے ہیں، اس کو عملی طور پر مجسم کر کے دکھا رہے ہیں، تو وہ سب بھی بالکل شریعت کا حصہ ہیں، ان کو شریعت سے جدا نہیں کیا جا سکتا۔ اس لیے کلی طور پر یہ کہہ دینا کہ قرآن مجید جو ہے بس وہی دین ہے، یہ بہت بڑی زیادتی ہے، وہ خود قرآن مجید کے مطابق بھی نہیں ہے، جیسے کہ ہم سورہ جمعہ کے اندر بھی پڑھ چکے ہیں، سورہ بقرہ میں بھی پڑھ چکے ہیں، سورہ آل عمران کے اندر بھی پڑھ چکے ہیں، کہ تعلیم کتاب کی جو ذمہ داری ہے وہ بھی پیغمبر اکرم کو دی گئی ہے، اسی کو یہاں پر وہ یا دوسرے انداز سے کہا گیا کہ ان علینا بیانا، یعنی وہاں پر جو کہا گیا تھا سورہ جمعہ کے اندر، یو المحم الکتاب والحکمہ یتو علیہم آیاتہ، کی اور بات ختم نہیں ہو گئی تھی کہ آیت کی تلاوت کر دیں اور بس، اس کے بعد اور چیز تھی، یزکیہم و یو المحم الکتاب والحکمہ، کہ وہ انہیں کتاب کی تعلیم دے، حکمت کی تعلیم دے، اور اس سے پہلے وہ لوگ کھلی ہوئی گمراہی کے اندر مبتلا تھے۔ تو وہ یہاں پر آ گیا ثم ان علینا بیانا، کہ حبیب اس کے بعد اس کو بیان کرنے کی بھی ذمہ داری ہماری ہے۔ اور پھر ہم دیکھتے ہیں کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے حدیث ثقلین کے ذریعے سے یہ بھی واضح کر دیا کہ جب میری آنکھ بند ہو جائے گی اور اس دنیا سے میں چلا جاؤں گا، وصال ہو جائے گا، تو اس کے بعد پھر قرآن مجید کے بیان کو کون تمہارے سامنے پیش کرے گا، لہٰذا وہاں پر دیکھتے ہیں کہ انی تارکن، کہ میں تمہارے درمیان چھوڑ کر جا رہا ہوں۔ آپ نوٹ کیجئے، وہاں پیغمبر اکرم یہ نہیں کہہ رہے میں بنا کر جا رہا ہوں، اس لیے کہ یہ ذمہ داری تو خدا نے لی ہے، تو پیغمبر اکرم بھی فرماتے ہیں کہ انی تارکن، کہ میں تمہارے درمیان چھوڑ کر جا رہا ہوں، یعنی یہی چیز جو قرآن کی صورت میں مجھ پر نازل ہوئی ہے اس کو میں نے تمہارے سامنے قرأت کر دیا، پڑھ دیا، اور پھر اس کے بعد جو بیان قرآن کی ذمہ داری ہے، جتنا تم نے مجھ سے سن لیا وہ سن لیا، اب جو میرے اوپر نازل ہوا ہے بیان قرآن کے حوالے سے، وہ آگے میں نے کس کے حوالے کیا ہے؟ تم لوگوں نے تو جتنا سنا وہ سنا، مگر تم میں سے بہت سے بھول بھی جائیں گے، بہت سے اس کے اندر خلط کر دیں گے، بہت سے اس کے اندر جانتے بوجھتے بھی گڑبڑ کر دیں گے، جو منافقین تھے، تو اس کی ضرورت تھی۔ تو پروردگار عالم کی اس آیت کی تشریح کے طور پر ہمیں حدیث ثقلین کو دیکھنا ہوگا کہ میں تمہارے درمیان دو چیزیں چھوڑ کر جا رہا ہوں، انی تارکن فیکم الثقلین کتاب اللہ و عترتی اہل بیتی، ایک اللہ کی کتاب اور دوسرے میری عترت، میرے اہل بیت۔ जब तक तुम इन दोनों से मुतमस्सिक रहोगे हरगिज हरगिज गुमराह ना होंगे। अब उसके बाद जो अगली आयत है उसमें गोया फिर साबिक से उस रब को जोड़ दिया गया, तो कयामत के हवाले से था। तो एक दरमियान में जुमला मुतरिजा और फिर पीछे से कयामत के हवाले से गुफ्तगू जो है मुत्तसिल हो जाती है। कल्ला हरगिज नहीं, बल तुहिब्बून अल आजिला, बल्कि तुम वक्ती दुनिया को दोस्त रखते हो। यानी असल इशू क्या है कि तुम क्यों कयामत का इनकार करते हो? तो तुम्हारा कयामत का इनकार करना एक तो चीज़ पहले आ गई थी कि जिसमें यह कहा गया था कि ये लोग पाबंदियों को अपने से दूर करना चाहते हैं कि अगर कयामत को मानेंगे तो अकाउंटेबिलिटी है, और उसका नतीजा ये है कि इंसान को पाबंदियां कबूल करनी पड़ेगी। दूसरी बात यह है कि बल तुहिब्बून अल आजिला, कि तुम वक्ती दुनिया को दोस्त रखते हो, इस वजह से तुम कयामत का इनकार कर रहे हो। तुम्हारे पास कोई अकली दलील नहीं है। यानी होता यह है कि इंसान जब वक्ती फायदे को, वक्ती लज्जतों को देखता है तो ये कैश है, और जब आखिरत की बात आती है तो वो उसको उधार लगता है। जो उमर इब्न साद का जुमला था कि दुनिया जो है वो नकद है और आखिरत जो है वो उधार का मामला है। तो यकीनन ये अगर आखिरत का मामला है और हुसैन के मुकाबले पर गया तो ऐसा होगा कि करबला में जाने की वजह से, हुसैन के मुकाबले पर आने की वजह से मुझे जहन्नम में डाल दिया जाएगा। मगर बहरहाल ये आखिरत की बातें हैं, और रे की हुकूमत जिसका लालच उसे दिया गया था कि ये तो इस वक्त नकद है, ये तो इस वक्त कैश है जो फौरी तौर पर मुझे मिल रहा है। तो ये दुनियादारों का यही अंदाज हुआ करता है जो आखिरत को फिर बिल्कुल नज़रअंदाज कर देते हैं। तो परवरदिगार फरमाता है कि हरगिज़ नहीं, बल तुहिब्बून अल आजिला, बल्कि तुम लोग दोस्त रखते हो वक्ती दुनिया को, व तज़रून अल आखिरा, और नज़रअंदाज कर देते हो आखिरत को। वजूह यौम इज़ नाज़िरा, अब वहाँ पर जो अफराद होंगे उनकी दो कैटेगरीज, ब्रॉड कैटेगरीज यहाँ पर बयान की गई। कुछ चेहरे होंगे मैदान कयामत में जो नाज़िरा, सरसब्ज़ो शादाब होंगे, हशाश बशाश पुर रौनक, के जिनके चेहरे पर नूर ही नूर होगा। इला रब्बिहा नाज़िरा, और वो अपने रब की तरफ निगरान होंगे, देख रहे होंगे। अब ये रब की तरफ देख रहे होंगे से क्या मुराद है? एक तो ये कहा गया कि जनाब इला यहाँ पर वो आला जो फब आई आला रब्बे कुमा तुकर जिबान का, वो उसकी मुफरत, अगर उसके वाहिद लिया जाए, सिंगुलर लिया जाए, तो ये उसके लिए इस्तेमाल होता है। तो यहाँ पे इला टेक्निकली कहा जाए कि हरफ जर के उनवान से पेश नहीं किया गया। तो एक तो ये कहा गया कि अपने रब की नेमतों की तरफ वो देख रहे होंगे कि उनके रब ने उनके लिए क्या क्या नेमतें यहाँ पर फराहम कर दी हैं, जन्नत को गोया अपने लिए मुशाहिदा कर रहे होंगे। दूसरी चीज ये कि यहाँ पर कहा गया कि ये अपने रब के रहमत के जलवे देख रहे होंगे, उसमें फिर इला को इलाही के माना में, यानी इला को हर्फ जर ही के उनवान से लिया गया कि ये अपने रब की नेमतों की तरफ और जलवों की तरफ देख रहे होंगे। यानी इला रब्बिहा नाज़िरा, यानी इला रहमते रब्बिहा नाज़िरा, उसमें एक चीज को मुकद्दर या यहाँ पर पोशीदा माना गया। और फिर उसके बाद जाहिर है कि हम जानते हैं कि एक गुरु इस बात का कायल है, मोहतरम हमारे बरादरान अहले सुन्नत, कि वो दीदार खुदा के कायल हैं। तो उन्होंने कहा कि नहीं जनाब, यहाँ पर इला रब्बिहा से मुराद ये है कि वो अपने रब को देख रहे होंगे, यानी अपने रब को मुशाहिदा कर रहे होंगे। अब जाहिर है कि उसमें जो तशय्यो शिया हजरात हैं वो इस बात के कतन कायल नहीं, और बरादरान अहले सुन्नत के अंदर भी मोतजिला इसके मुनकर रहे, इनकारी रहे कि परवरदिगार आलम की रोयत मुमकिन हो, आंखों से देखा जा सके। उसके लिए खुद कुरान मजीद की आयत है कि ला तुद्रिकुहुल अबसार, की इन आंखों में कहाँ दम है कि वो खुदा को दर कर सकें। तो फिर उसके बाद क्या सूरत होगी खुदा को देखने की? तो उसके लिए फिर बहुत से समझदार अफराद हैं, उन्होंने कहा कि नहीं जनाब, यहां पर ये इदराक खास है जिसको हम लोग बयान नहीं कर सकते लफ्जों के जरिए से, यानी मानवी एक कुर्ब होगा कि जो उस मौके पर हासिल होगा। इसके लिए हजरत अल्लामा सैयद अली नकी साहब ने बहुत प्यारा एक तबसरा किया है कि इस खारिज अज इदराक चीज को हम अगर बसारत के बजाय बसीरत कहें और रोयत के बजाय ईमान और यकीन कहें तो फिर निजा लफ्जी रह जाएगी जो कोई इल्मी हैसियत नहीं रखती। खुलासा कलाम यह कि बहरहाल जिस्म जिस्मानियत से खुदा मावरा है, रंग से खुदा मावरा है, वो इन तमाम तर चीज़ों का खालिक है, वो किसी मकान के अंदर महदूद नहीं है, किसी समत के अंदर महदूद नहीं है, लिहाजा इन आंखों से परवरदिगार आलम को देखना महाल है। तो वो जो नजरियात हैं वो मैंने आपके सामने बयान कर दिए। तो इला रब्बिहा नाज़िरा व वजूह यौम इज़िन बासिरा, तो ये तो एक ग्रोह होगा जिसके चेहरे हशाश बशाश होंगे, जो परवरदिगार आलम की नेमतों की तरफ, रहमतों के जलवे की तरफ मुतवज्जे होंगे, उनको मानवी कुर्ब हासिल हो रहा होगा, उनको बसीरत हासिल हो रही होगी। वह वजूह यौम इज़िन बासिरा, और कुछ चेहरे ऐसे होंगे कि जो बिल्कुल बिगड़े हुए होंगे, बसोरते हुए होंगे, यानी उनके चेहरे पर नौ रौनक होगी, उनके चेहरे जो है बिल्कुल फक होंगे। तजुन्नो, और उन्हें गुमान होगा, उन्हें लग रहा होगा, अयुफ अला बिहा फाकिरा, कि उनके ऊपर इंतहाई सख्ती की जाएगी, कमर तोड़ सख्ती की जाएगी। फाकिरा यानी जो पीठ तोड़ दे, कमर तोड़ दे, ऐसी सख्ती, ऐसा अजाब उनके ऊपर नाजिल होने वाला है, उनके ऊपर ये तमाम तर सख्तियां होने वाली है। कल्ला हरगिज नहीं। यानी जो तुमने समझा है वो गलत है। इज़ा बलगत तराकी, यानी हमें फिर समझ में आता है कि वो जो एक नज़रिया है कि अगर मर गए तो फिर उसके मिट्टी में मिल गए तो किस्सा किस्सा ख़त्म हो गया, बात ही ख़त्म हो गई। तो ऐसा भी नहीं होगा इज़ा बलगत तराकी कि जब रूह खींच कर हलक तक आ जाएगी। खुदा ने मुताल सब पर उस मौके पर रहम फरमाए, साहिबान ईमान पर, मुसलमानों के ऊपर सब पर रहम फरमाए। परवरदिगार फरमाता है कि हरगिज़ नहीं, इज़ा बलगत तराकी कि जब रूह खिंच कर हलक तक आ जाएगी। अंदाज़ा होता है कि दीगर अज़ा व जवारे पहले मुअत्तल हो जाएंगे और फिर उसके बाद आखिरी मरहले के अंदर ये पोजीशन और ये कैफियत होगी। वकीला, और ये कहा जाएगा मन राख के कोई है झाड़ फूंक करने वाला, दवा दारू करने वाला। यानी जिस तरह से एक परेशानी की ये कैफियत होती है, हम जानते हैं कि जब वक्त आखिर होता है तो उस मौके पर जो अजीज़ हैं, रिश्तेदार हैं, वो आसपास खड़े होते हैं, कोशिश भी कर रहे होते हैं, कोई तबीब, कोई मालिज, कोई दवा, कोई दारू, कोई किसी तरह से कोई वजीफा पढ़ दिया जाए कि जिसके ज़रिए से इसे बचा लिया जाए, मगर कहाँ ये हो पाता है। वजन अन्नहुल फिराक, और ये ख्याल होने लगता है कि बिल्कुल मुकम्मल ख्याल कि अन्नहुल फिराक, कि अब तो ये फिराक की घड़ी आ गई, जुदाई की घड़ी आ गई। और ज़ाहिर है कि यहाँ पर भी वही बात कि बलिल इंसान वाला नफ्से ही बसीरा, कि इंसान जो खुद अपने बारे में जानता है उतना तो कोई नहीं जानता। तो उस मौके पर वो बेचारा जो मरने वाला है वो सबसे ज़्यादा इस बात को एहसास कर रहा होता है। वल्तफत साको बिसाक, और वो वक्त जब लिपट जाएगी पिंडली पिंडली से, यानी ये भी तकलीफ की शिद्दत को बयान करना है कि एक टांग दूसरी टांग के ऊपर है, कभी ये टांग उस टांग के ऊपर आ रही है, पिंडली पिंडली से लिपट रही है। ये मुहावरा भी है और प्रैक्टिकली भी ये हो जाता है। इला रब्बिका यौमइज़िल मसाक, कि जब खींच कर ले जाया जाएगा तुम्हें तुम्हारे रब की बारगाह में। यानी ऐसा नहीं होगा कि मरने के बाद मिट्टी में मिल गए तो किस्सा ख़त्म हो गया, बल्कि अब तुम्हें पेश किया जा रहा है खुदा की बारगाह में। इसलिए कि वो जो महदूद इख्तियार था वो ख़त्म हो गया, इंतकाल का मरहला है, रूह खिंच रही है, खिंच कर कहाँ जा रही है, उसे पेश किया जा रहा है खुदा की बारगाह में। फला सद्दका वला सल्ला, ना उसने तस्दीक की ना उसने नमाज पढ़ी। वलाकिन कज़्ज़बा व तवल्ला, बल्कि उसने झुटलाया और मुंह फेरा। सुम्मा ज़हबा इला अहलिही यतमत्ता, और फिर वो गया अपने घर वालों की तरफ इठलाता हुआ तकब्बुर नाज के आलम में। अब ये किसकी बात हो रही है? कोई भी ऐसा हो सकता है, मगर खास अबू जहल का जिक्र आया है कि अबू जहल ने यह हरकत की कि ना उसने तस्दीक की, ना पैगंबर की तस्दीक, ना खुदा के एक होने की तस्दीक, और ना ही कयामत के दिन की तस्दीक, और फिर नमाज भी नहीं पढ़ी। तो कहाँ खुदा के सामने अर्ज अदब करेगा जो खुदा को उस अंदाज से एक मान ही नहीं रहा। वो लाकिन कज़्ज़बा व तवल्ला, बल्कि उसने झुटलाया और उसने मुंह फेर लिया। सुम्मा ज़हबा इला अहलिही यतमत्ता, और गया अपने घर वालों की तरफ इठलाता हुआ। औला लका फा औला, तेरे लिए ही सजावार है ये अंदाज, तेरे लिए ही सजावार है। सुम्मा औला लका फा औला, फिर सुन लो कि तेरे लिए ही ये सजावार है और तेरे लिए ही ये मुनासिब है। ये तंज किया जा रहा है, यानी ये सारी हरकतें करने के बाद अगर मौत इस अंदाज की आए तो फिर वाकयान ये ऐसे शख्स के लिए सजावार है। फिर वाकयान कयामत के मैदान में उसके ऊपर ऐसा अजाब आए कि जो उसकी कमर को तोड़ दे, तो ये वाकयान उसके लिए सजावार है। अया सबुल इंसान अयुतरका सुदा, क्या इंसान ने ये गुमान किया है कि उसे यूं ही छोड़ दिया जाएगा? दुनिया के अंदर पैदा किया बगैर किसी मकसद के, कि बस जियो, खाओ, पियो, और इसी तरीके से बहुत सारा पानी पेशाब की सूरत में बहा दो, और बहुत सा खाना जो है पाखाने की सूरत में निकाल दो, अपने जैसे कुछ और अफराद पैदा करो, और उसके बाद फिर मर जाओ और ख़त्म हो जाओ। क्या इसके अलावा उनका कोई दूसरा मकसद नहीं है? यूत्र का सुदन, क्या इंसान ने यह गुमान किया? यानी ये गुमान किया तो कितना बुरा गुमान किया, और फिर अगर ऐसा है तो फिर यही अजाब उसके लिए सजावार है, जिस तरह से अबू जहल के लिए सजावार था। अब उसके बाद आखिरी जो दो आयते हैं, तीन आयते हैं, उनके अंदर परवरदिगार आलम ने अपनी कुदरत के इजहार की तरफ मुतवज्जे किया है कि तुम कयामत का इनकार करते हो, हयात बादल मौत का इनकार करते हो, तुम्हारी आंखों के सामने इतने मुजाहरे हो रहे हैं। यानी बहुत कुव्वत के साथ और बहुत ही इम्प्रेसिव अंदाज में ये आखिरी तीन आयते हैं कि जिसमें परवरदिगार आलम ने अपनी कुदरत के मुजाहरों को बयान किया है कि अलम यकुन नुतफतन मिन मनीयिन युम्ना, क्या ये नजिस कतरा नुतफे का नहीं था, मनी का, कि जिसे टपकाया जाता है यानी औरत के रहम में डाला जाता है। सुम काना अलकतन फखलका फसौवा, फिर उसके बाद ये गोश्त का लोथड़ा बनाया बना। फखलका, खुदा ने उसे पैदा किया। फसौवा, और नोक पलक से सवारा। फजाल मिनहु ज़ौजैन ज़करा वल उनसा, और उसी में से ज़ौजैन, यानी कुछ को मर्द बनाया और कुछ को औरत बनाया। अलैसा ज़ालिका, यानी ये कुदरत के मुजाहरे तुम्हारे सामने हो रहे हैं। एक नुतफ़ा बेहकीकत, एक नुतफ़ा गंदीदा, एक नजिस कतरा मनी, उससे बनाया, और उसके बाद तुम सवाल कर रहे हो कि मट्टी में मिलने के बाद कौन वापस जिंदा करेगा, हड्डियां चूरा चूरा हो जाएंगी, कौन जिंदा करेगा, और ये समझ रहे हो कि वैसे ही तुमको पैदा कर दिया और किसी मकसद के लिए पैदा नहीं किया। तुम वहां से देखो कि मनी का जो कतरा था उसका भी कोई मकसद था कि जहां तक परवरदिगार आलम उसे लेकर आया, जिस जिसको जिंदगी देनी थी उसे परवरदिगार आलम ने जिंदगी दी और फिर उसके बाद अगले मरहले में दाखिल किया। तो ये सारे जो अगले मराहल तुम्हारे सामने, उसके बाद तुम्हें समझ में नहीं आता कि जो दुनिया है उसके बाद भी एक मरहला तुम्हारा मुंतजर है, और उस मरहले के लिए तुम्हें तैयारी यहीं पर करनी होगी। जिस तरीके से इस दुनिया तक पहुंचाने के लिए पीछे इतने प्रोसेस हुए, दुनिया से आगे जाने के लिए दुनिया ही के अंदर प्रोसेस होना वापस सुनिए कि परवरदिगार फरमाता है कि ये नुतफा गंदीदा था जिस टपकाया गया, गोश का लोथड़ा बना, खुदा ने पैदा किया, नोक पलक से संवारा, उसी में से मर्द बनाए, औरत बनाए। अब आखिरी जुमला के अलैसा ज़ालिका बिक़ादिरिन अला अन युहयिल मौता, कि वो कि जिसने इतना सब कुछ किया क्या वो कादिर नहीं है इस बात के ऊपर कि मुर्दों को वापस जिंदा करे। यानी ये इंसान कैसा फैसला करता है। ये आखिरी आयत जिसके ऊपर कुरान का ये सूरा मुकम्मल होता है इंतहाई फिक्र अंगेज है, अगर इंसान गौर करे कि जिस लबो लहजे के अंदर और जिस मौसर अंदाज में परवरदिगार आलम ने अपनी कुदरत के इजहार को बयान किया है और फिर उसके बाद दावत फिक्र दी है कि ये प्रोसेस तुम मुसलसल देख रहे हो, तुम्हारे सामने अल्लाह सजाले का वो कि जिसने ये सब कुछ कर दिया उसके बारे में तुम कह रहे हो कि बेकार है, कि वो कुदरत नहीं रखता अला अन युहयिल अल मौता, कि वो मुर्दों को वापस जिंदा कर सके। यानी ये कहना चाहिए कि नहीं, यकीनन है परवरदिगार तू इस बात के ऊपर कुदरत रखता है, हर वो चीज के जो हो सकती है उसे तू कर सकता है। आयत नंबर 40 पर सूरह क़यामत मुकम्मल हुआ। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। व आखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين أما بعد سورة مباركة دهر آيات نمبر 1 سے 14 First 14 verses سورة دهر دهر کا مطلب ہے زمانہ اسی سورة کا ایک دوسرا نام ہے سورة انسان और इसी सूरे का एक और नाम है सूरे हल अता। ये सारे नाम इसकी इब्तदाई आयत से माखूज हैं कि जिनमें ये सारे अल्फाज इस्तेमाल हुए हैं। परवरदिगार आलम ने इस सूरे के अंदर इख्तसार के साथ बहुत सारी बातें बयान की हैं, जिसमें मकसद तख्लीक को भी डिस्कस किया गया है, कुफरान नेमत करने वालों का अंजाम भी बयान किया गया है, और नेकोकारों के लिए आखिरत की नेमतों का तस्किरा तफसीली तौर पर बयान किया गया है। खास इसमें वो वाकया भी डिस्कस हुआ है जिसकी बिना पर यह सूरा नाजिल हुआ है, और वो वाकया है अहले बैत से मुतल्लक। उस वाकये की कुछ तफसील ये है कि जनाब इमाम हसन और जनाब इमाम हुसैन अलैहिमस्सलाम बीमार हुए, और उनके बीमार होने पर पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तजवीज़ किया अमीरुल मोमिनीन को जनाब सैयदा को कि वो नजर माने, और उनके साथ जनाब फिज़ा ने भी जो घर की खादिमा थी कनीस थी उन्होंने भी नजर मानी कि अगर जब बच्चों को सेहत हासिल हो जाएगी तो वो 3 रोजे रखेंगे। बाज़ रिवायतों के अंदर आया है कि खुद शहजादों ने भी यानी इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम ने भी नजर की कि सेहतमंद होने पर वो 3 रोजे रखेंगे। जब उन्होंने रोजों की नजर मान ली और उसके बाद फिर सेहत भी हासिल हुई तो फिर उन्होंने रोजे रखने का एहतमाम किया। हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम ने घर की गिजा के लिए जौ फराहम किए, और जनाब खातून जन्नत हजरत जहरा सलामुल्लाह अलैहा ने उसके 3 हिस्से किए। एक हिस्से से पहले दिन गिजा तैयार की गई, मगर जब वक्त इफ्तार आया तो दरवाजे पर से आवाज आई कि मैं एक मिस्कीन हूँ, मसाकीन मदीना में से भूखा हूँ, मुझे खाना चाहिए। रोजेदारों में से हर एक ने अपना खाना उस साहिल को दे दिया और पानी से इफ्तार करके इबादत खुदा में मसरूफ हो गए, और दूसरे दिन के रोजे की नियत की। दूसरे दिन फिर खाना तैयार हुआ और इफ्तार के वक्त सामने आया, मगर आज यतीम की आवाज आई और वो खाना यतीम के हवाले कर दिया गया। और तीसरे दिन इफ्तार के वक्त एक असीर जंग की आवाज आई और आज खाना उस कैदी को दे दिया गया। यही वो किरदार था कि जिसका जिक्र कुरान मजीद में हुआ, और उसकी बिना पर यह सूरा या कम अज कम यह सिलसिला आयात जो बाकायदा इस वाक्य के हवाले से نازل ہوئی ہیں، وہ سب کے سب آیتیں نازل ہوئی. یہ دونوں اقوال موجود ہیں، ایک یہ ہے کہ پورا سورہ اسی کانٹیکس میں نازل ہوا، اور ایک یہ ہے کہ اس واقعے سے متعلق جتنی 18 آیتیں ہیں وہ سب کے سب اسی واقعے کے بعد نازل ہوئی ہیں، اور پروردگار عالم نے ان کی تعریف بھی کی ہے. یہ بات اتنی معروف اور مشہور ہے کہ حضرت امام شافعی، جو کہ یقیناً شیعہ نہیں تھے، مگر ان کے اشعار ملتے ہیں کہ الا ما و حتی متا وعاتب فی حب ھذا الفتح، کہ کب تک کب تک آخر کب تک اس جوان کی محبت پر مجھے معتوب کیا جائے گا. ان کی مراد امیر المومنین ہیں. وہ فرماتے ہیں کہ حل زوجت فاطم و غیرہ وفی غیر ہی حل عطا حل عطا، کہ کیا زہرہ کی زوجیت کا شرف علی کے سوا بھی کسی اور کو حاصل ہوا ہے، اور کیا ان کے علاوہ کسی اور کے لیے بھی سورہ حل عطا نازل ہوا ہے. اس کے علاوہ بھی بہت سارے مفسرین ہیں جو شیعہ نہیں ہیں، مگر وہ سب بھی اسی بات کے قائل ہیں کہ یہ واقعہ ہوا، اور اس واقعے کی وجہ سے پروردگار عالم نے ان آیتوں کو نازل کیا، جن میں زمخشری صاحب تفسیر کشاف، اسی طرح سے امام فخر الدین رازی اپنی تفسیر کبیر میں اشان نزول کو بیان کرتے ہیں، اور امام سیوطی نے در منصور کے اندر اشان نزول کو بیان کیا، اور امام نیشاپوری نے بھی اشان نزول کا تذکرہ کیا ہے. اور پھر ہم دیکھتے ہیں کہ بعض رقی کے اعتراضات کیے گئے، تو مثلا یہ سورہ مکی ہے، اور مکی سورے کے اندر یہ کیسے ہو سکتا ہے کہ امام حسن اور امام حسین جو ہیں وہ تو مدینہ منورہ کے اندر پیدا ہوئے ہیں، تو کیسے ہو سکتا ہے کہ مکی سورہ کے اندر ایسی آیتیں موجود ہوں؟ یہ عجیب بات ہے کہ جب یہ اس واقعے کو مفسرین نقل کر رہے ہیں تو اس کا مطلب ہی یہ کیوں نہ لیا جائے کہ یہ اس بات کی دلیل ہے کہ یہ سورہ مدینہ منورہ میں نازل ہوا. اور پھر آپ خود دیکھیں گے کہ لفظ اسیر استعمال ہوا ہے، اور ظاہر ہے کہ اسیر جنگ جو ہے وہ مدینہ منورہ ہی میں ہو سکتا تھا. مکہ مکرمہ کے اندر تو مسلمان خود اپنے سروائیول کی جنگ لڑ رہے تھے، اس موقع پر کسی اسیر کا اس طرح سے اہل بیت کے دروازے پر آنا ناممکن تھا، نہ قرآن مجید کے اندر اس کے تذکرے کی کوئی بنیاد ہے. ایک اعتراض یہ بھی کیا گیا کہ جو اسیر ہوتے ہیں وہ تو زندان کے اندر ہوتے ہیں، اور یہ اسیر کیسا تھا کہ دروازے پر آ رہا تھا اور وہ اپنے لیے خیرات مانگ رہا تھا، اپنے لیے غذا مانگ رہا تھا؟ یہ بھی غالباً اوور سمپلسٹی ہے، ورنہ آج بھی ٹرائبل ایریاز کے اندر جو جنگ وغیرہ کے ماہرین ہیں ان سے اگر آپ پوچھیں، جو فوج وغیرہ کے اندر کام کرتے ہیں، تو وہ آپ کو اوپن جیلز کا کانسیپٹ بتائیں گے کہ یہ اوپن جیلز کا کانسیپٹ کوئی ایسا نہیں ہے کہ متروک ہو گیا ہے. بعض جگہوں پر آج بھی یہ طریقہ کار ہے کہ ایک بڑا پتھر سا ان کے وجود کے ساتھ، زنجیروں کے ساتھ ان کو باندھ دیا جاتا ہے، ایک بڑا پتھر لگا دیا جاتا ہے تاکہ وہ اس کو اٹھا اٹھا کر چلیں، اور یہ اوپن جیل ہوتی ہے کہ وہ اسی طریقے سے اپنی زندگی گزاریں جتنا عرصہ ان کو اس طرح سے اسیر رکھنا مقصود ہوتا ہے، کہ وہ شہر سے باہر نہ جا سکے مگر اتنا موو کر سکے کہ اگر لوگوں سے مانگ کر وہ اپنا دانا پانی کا انتظام کر سکے تو اس کو کرنے دیا جاتا ہے. جو اس کے ماہرین ہیں وہ اس حوالے سے بڑی ڈیٹیلز بیان کرتے ہیں. تو یہ اوپن جیلز کا کانسیپٹ پہلے بھی رہا ہے، اور یہ خود آیت کے اندر لفظ اسیر کا استعمال بتا رہا ہے کہ یہ مدینہ منورہ کے اندر نازل ہونے والی آیتوں میں شامل ہیں. برادران اہل سنت کے بہت سے مفسرین ہیں کہ جنہوں نے صراحت کی ہے کہ یہ سورہ مدینہ منورہ میں نازل ہوا ہے، اور اس کی تفصیل اگر آپ دیکھنا چاہیں تو اس تفسیر نمونہ کے اندر دیکھی جا سکتی ہیں. اب آئیے ذرا سا ہم ان آیتوں کے اوپر توجہ کریں. بسم اللہ الرحمن الرحیم، سہارا اللہ کے نام کا جو سب کو فیض پہنچانے والا بڑا مہربان ہے. حل اتا علی الانسان حین من الدہر لم یکن شیئم مذکورا، کیا انسان کے اوپر کوئی ایسا وقت آیا تھا زمانے میں سے کہ جب وہ شیئ مذکور بھی نہیں تھا، یعنی قابل ذکر شے بھی نہیں تھا. علم خدا میں تو یقیناً تھا مگر قابل ذکر نہیں تھا. ظاہر ہے کہ وہ جب اس دنیا میں نہیں آیا تو اس کا ذکر کہاں ہوگا؟ پروردگار عالم کے علم میں ہوگا، لیکن دنیا میں کسی کو کچھ بھی نہیں پتا تھا. ہم شناختی کارڈ میں دیکھتے ہیں تو یہ لکھا ہوتا ہے تاریخ ولادت، اسی طرح سے کہیں ڈیٹیلز ہوتی ہے تو یہ لکھا ہوتا ہے باپ کا نام اور ماں کا نام، لیکن یہ تمام باتیں اس وقت ہے کہ جب ایک انسان اس دنیا میں آ جائے. تو ایک انسان خدا کے بارے میں بحث کرتا ہے کہ خدا ہے یا نہیں ہے، پروردگار عالم نے خود اسے اپنے وجود کے بارے میں غور کرنے کی دعوت دی ہے کہ تم ذرا خود اپنے بارے میں سوچو کہ تم پر کوئی ایسا زمانہ آیا تھا کہ جب تم قابل ذکر شے بھی نہ تھے. تو ظاہر ہے کہ کوئی تو ہے کہ جس نے تمہیں عدم سے وجود عطا کیا، وہی خدا ہے. ان خلقنا الانسان من نطفه امشاج، اب پروردگار عالم اپنے خالق ہونے کا ذکر کرتا ہے کہ یقینا ہم نے انسان کو پیدا کیا من نطفه امشاج، ایک ایسے نطفے سے کہ جو ملا جلا ہے. اچھا، اب یہ ملا جلا ہونا اس اعتبار سے بھی ہے کہ مرد کا بھی اس میں حصہ ہے اور عورت کا بھی حصہ، اسپرم اینڈ اوول ان دونوں کا ملاپ ہے. फिर उसके बाद जो अपनी जगह अलग अलग भी जो नुतफे हैं, यानी जो स्पर्म की अगर हम बात करें तो वो भी ज़ाहिर है कि उसकी एक कंपोजिशन है, तो वो भी ज़ाहिर है कि मिला जुला मामला है। फिर उसके बाद हम देखते हैं कि जो हेरिटेज चला आ रहा है तो माँ बाप की तरफ से, तो उसके अंदर भी बहुत सारी चीज़ें मखलूत होकर, ममजूज होकर एक इंसान के लिए बहुत सारी चीज़ें विरासती तौर पर, मौरूसी तौर पर तय करती हैं। तो यहाँ पर हम देखते हैं कि परवरदिगार आलम ने गोया इन तमाम तर चीज़ों की तरफ इस एक लफ्ज़ से मुतवज्जे किया है कि हमने इंसान को पैदा किया, मिन नुतफतिन, नुतफे से पैदा किया, ऐसा नुतफा कि जो अमशाजिन, जो मिला जुला है, नब तली है, क्यों पैदा किया, ताकि हम उसको आजमाइश में मुबतला करें, हम उसका इम्तिहान लें। यह हम सूरह मुल्क में भी पढ़ चुके, अल्लज़ी खलकल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, कि उसने मौत और हयात के निज़ाम को बनाया, कायम किया, पैदा किया, ताकि वो तुम्हें आजमाए कि तुम में से कौन है उसने अमल अंजाम देने वाला। और जाहिर है कि ये उसके इल्म के लिए नहीं होता, बल्कि जो इंसान की सलाहियतें हैं पोटेंशियली उनको एग्जीक्यूट करने का उसे मौका मिले, और जो अपने इख्तियार से उसके बाद कामयाब होता है तो उसकी कामयाबी का ऐलान कर दिया जाए, और जो अपने इख्तियार से नाकाम होता है तो उसकी नाकामी का ऐलान कर दिया जाए। फजअलनाहु समीअन बसीरा, तो हमने उसको समी बनाया, बसीर बनाया, यानी सुनने वाला बनाया, और हमने उसको देखने वाला बनाया। ये जो सेंसेज हैं उनमें से दो इंपॉर्टेंट, उसको यहाँ पर हाईलाइट किया गया है। आप अगर टूल्स ही प्रोवाइड नहीं करेंगे तो इम्तिहान किस तरह से होगा? लिहाजा वो कहा भी जाता है मैनेजमेंट के अंदर कि प्रोवाइड नेसेसरी टूल्स, कि नेसेसरी टूल्स प्रोवाइड किए जाएं। अब अगर किसी को समाअत नहीं दी गई, जो एक्सेप्शनली होता है, तो फिर जाहिर है कि समाअत से मुतल्लका इम्तिहान भी उसका नहीं होगा। अगर किसी को बसारत नहीं दी गई तो बसारत से मुतल्लका उसका इम्तिहान भी नहीं होगा। मगर परवरदिगार आलम ओवरऑल अपनी एक पॉलिसी बताता है कि हमने इस तरह से इंसान को पैदा किया, क्यों पैदा किया, नबतली है ताकि हम उसका इम्तिहान लें, और हमने उसको टूल्स दिए, वजअलनाहु समीअन बसीरा, हमने उसको सुनने वाला और देखने वाला बनाया, इन्ना हदैनाहु सबीला, हमने उसे रास्ते की हिदायत कर दी, इम्मा शाकिरं व इम्मा कफूरा, चाहे तो वो शुक्रगुजार साबित हो और चाहे तो वो ना शुक्रा साबित हो। यानी अब होगा क्या, समाअत दी, बसारत दी, नबतली है, इम्तिहान के लिए पैदा किया, तो अब उसकी हिदायत हमने की है ताकि इन टूल्स के ज़रिए से वो डेटा कलेक्ट करे, नबी की तरफ अप्रोच कर सके, नबी की बातों को सुन सके, कुरान की बातों को पढ़ सके, और उसके बाद अपने लिए कोर्स ऑफ एक्शन का तायुन कर सके। तो ये काम हमारी तरफ से हो गया कि हमने सबील, रास्ते की तरफ हिदायत कर दी, इम्मा शाकिरन व इम्मा कफूरा, अब हम इसको ज़बरदस्ती हिदायत नहीं देंगे, यानी इराउ तरीक हो गया, रास्ता दिखा दिया, लेकिन ईसार अल मतलूब के मंजिल तक हम इसे कान से पकड़ कर पहुंचा दें ये नहीं होगा। इम्मा शाकिरम व इम्मा कफूरा, अगर ये शुक्रगुजार होगा तो हिदायत को इस्तेमाल करके अपनी ज़िंदगी को उस ढब पर गुजारेगा कि जो परवरदिगार चाहता है, और अगर ऐसा नहीं करेगा तो ये कुफरान नेमत करने वाला है। तो अब परवरदिगार ने कह तो दिया कि चाहे तो वो शाकिर बने, चाहे तो वो कुफरान नेमत करने वाला बने, तो फिर कुफरान नेमत करने वाले की, काफिर की कोई पकड़ नहीं है, मगर वो फिर आखिरत में है, दुनिया के अंदर जो है वो बहुत महदूद है, आखिरत में सही मानों में उस चीज़ को नुमाया किया जाएगा। इन्ना आतदना लिल काफिरीना सलासला व अगलाला व साइरा, हमने तैयार रखी हैं काफिरों के लिए, काफिर यानी इनकार करने वालों के लिए, सलासला जंजीरें, व अगलाला तौक व साइरा, और भड़कती हुई आग, यानी ये तमाम तर चीज़ें फिर उनको फेस करना पड़ेगी। दुनिया के महदूद इख्तियार में उनके पास चॉइस है, मगर अगर उन्होंने रिफ्यूज़ किया तो फिर उसके बाद मैदान कयामत में ये उनकी ज़ियाफ़त है और उनके लिए आमादा है। अब यहाँ पर वही साइमल्टेनियस कॉन्ट्रास्ट, परवरदिगार आलम ने अबरार का तस्करा किया कि नेकूकार, और यहाँ से वो ख़ास जो कॉन्टेक्स्ट और सियाक और सबाक है वो हमारे सामने आ जाता है शान नुज़ूल के हवाले से, जो मैं पहले आपकी खिदमत में अर्ज कर चुका हूँ कि परवरदिगार फरमाता है कि इन्नल अबरारा, कि यकीनन जो नेक लोग हैं, यशरबूना, वो पियेंगे, सैराब होंगे, मिन कासिन, उन जामों से, काना मिजाजुहा काफूरा, कि जिसमें शिरकत होगी काफूर की, यानी जिस तरीके से पानी को आप जाते हैं फ्लेवर्ड बनाया जाता है और उसके अंदर आमेजिश होती है, उसी तरीके से ये परवरदिगार आलम की तरफ से मंजरकशी है कि जो पीने के लिए उनको पेश किया जाएगा तो उसके अंदर काफूर की आमेजिश होगी, खुशबूदार भी होगा, उसका टेस्ट होगा, उसका फ्लेवर होगा। आई नहीं यशरबो बेहा इबादुल्लाह, ये वो चश्मे हैं कि जिनसे अल्लाह के बंदे पियेंगे, और युफज्जिरूनहा तफजीरा, और जहाँ चाहेंगे उसकी शाख वो निकाल सकेंगे, यानी एक लाइन अपनी तरफ वो ले जा सकेंगे, उनको कोई जहमत नहीं होगी। यानी एक उसका मेन सोर्स है, जिस तरह से आप कहें कि टैंक है, और उसके बाद फिर वहाँ से सप्लाई मुख्तलिफ जगहों पर दी गई है, फीड किया गया है मुख्तलिफ घरों को, तो वहाँ पर हम दुनिया के अंदर तो देखते हैं कि बड़ी एक उसके लिए कार्रवाई होती है, जहमत होती है, मगर वहाँ जन्नत है, वहाँ पर तो सिर्फ इशारा और इरादा کافی ہے. تو یہ اللہ کے بندے وہ ہیں کہ جو اس طرح سے سیراب ہوں گے. یوفونا بن نظر, اب پروردگار عالم ان کی کچھ چیزوں کو ہائی لائٹ کرتا ہے کہ ان کے کیا اوصاف ہیں. تو ان کی پہلی صفت یہ ہے کہ یوفونا بن نظر ہے, کہ یہ نظر کو ایفا کرتے ہیں, یعنی نظر کو پورا کرتے ہیں. جب یہ نظر مانتے ہیں تو پورا کرتے ہیں. جیسے ہم نے واقعے کے اندر دیکھا کہ حسنین علیہ السلام کے مرض کے موقع پر, بیماری کے موقع پر امیر المومنین نے جناب سیدہ سلام اللہ علیہما اور جناب فضہ سلام اللہ علیہا ان سب نے منت مانی تھی کہ ہم 3 روزے رکھیں گے اگر بچے صحت مند ہو گئے, صحت یاب ہو گئے. تو اب انہوں نے اس کے بعد, ایسا نہیں ہے کہ صحت یاب ہونے کے بعد اس نظر کو اگنور کر دیا یا پورا نہیں کیا. یوفونا بن نظر, کہ یہ اپنی وفا کرتے ہیں, یہ نظر کو پورا کرتے ہیں. ویخافونا یوماً, اور ان کے دلوں میں خوف خدا ہوتا ہے, قیامت کے دن کی حاضری کا خوف ہوتا ہے. کان شرہ مستطیرہ, کہ وہ مصیبت جو بالکل پھیلی ہوئی ہوگی, یعنی جو جتنا خدا سے قریب ہوتا ہے اس کے دل میں خدا کی عظمت کا نقش اتنا ہی زیادہ ہوتا ہے, اور وہ اتنا ہی زیادہ پروردگار عالم کی امان کا طلبگار ہوتا ہے. وہ بے فکرہ نہیں ہوتا ہے, وہ جتنا خدا سے قریب ہوگا اتنا ہی زیادہ وہ کوشس ہوگا. اسی کو یہاں پر ریفلیکٹ کیا گیا ہے. وَيُطْعِمُونَ الطَّعَامَ, اور یہ کھلاتے ہیں, طعام یعنی غذا فراہم کرتے ہیں, اطعام کرتے ہیں. اللہ حب ہی, اللہ کی محبت میں. حب ہی کی ضمیر اگر طعام کی طرف پلٹائی جائے تو اس کا مطلب یہ ہوگا کہ خود بھوکے ہونے کے باوجود, خود اس بات کی ضرورت محسوس کرتے ہوئے کہ ان کے پیٹ خالی ہیں, مگر پھر بھی وہ اللہ کی محبت میں مسکینوں و یتیموں و اسیرہ کھلاتے ہیں, مسکین کو, یتیم کو اور اسیر کو. اب یہ واقعہ آپ کے ذہن میں آ چکا ہوگا. اب آپ دیکھیے کہ چونکہ امیر المومنین نے ادھار وہ جو لیے تھے کہ میں 3 دن مزدوری کروں گا, اور ابھی پہلے دن کی مزدوری کی ہے, تو جناب سیدہ سلام اللہ علیہ نے اتنے ہی حصے کے جو سے روٹیاں تیار کی ہیں, اگلے حصے کو ٹچ نہیں کیا گیا, اس کو اگلے دن ٹچ کیا گیا. یہ تقویٰ کا عجیب ایک مرحلہ ہے, اور یہ ایثار کی عجیب ایک منزل ہے, کہ جہاں پر ظاہر ہے کہ وہ مسکین آ رہا ہے, یتیم آ رہا ہے, اسیر آ رہا ہے, تو اس کو ایک روٹی دے دی جائے تو بھی اس کا کچھ بھلا ہو جائے گا. لیکن یہ ایثار کی منزلیں ہیں, جن کے مرتبے ہیں سوا ان کی سوا مشکل ہیں, جن کے رتبے ہیں سوا ان کی سوا مشکل ہے. وہ اسی انداز سے پھر بہیو کرتے ہیں, ان کا ریئیکشن بھی اتنا ہی اعلیٰ ہوتا ہے. اب ظاہر ہے کہ اس کے نتیجے میں ایک سیکریفائس, ایک قربانی تو ہے, ایک بڑی آئیڈیل سچویشن ہے کہ جو ہمارے سامنے رکھی گئی ہے, تاکہ ہم اس سے قریب تر کچھ کرنے کے لیے آمادہ اور تیار ہو سکیں. تو مسکینوں و یتیموں و اسیرا, مسکین کو کھلاتے ہیں, یتیم کو کھلاتے ہیں اور اسیر کو کھلاتے ہیں. یہ میں نے گزارش کی تھی کہ یہ لفظ اسیر خود اس بات کے اوپر بہت زیادہ دلالت کرتا ہے کہ یہ مدنی سورہ ہے, اور مدینہ منورہ میں نازل ہونے والی کم سے کم آیتوں کا یہ گروپ جو ہے وہ مدینہ منورہ میں نازل ہوا ہے. انما نطعمکم لوجہ اللہ, ہم تمہیں کھلاتے ہیں اللہ کی محبت میں, اللہ کی خاطر. لا نرید منکم جزاء ولا شکورا, نہ ہم تم سے جزا چاہتے ہیں, یعنی کوئی عوض بھی نہیں چاہتے, ارے ہم تمہارا شکریہ بھی نہیں چاہتے کہ تم ہمیں شکریہ کہو. کہ یہ الفاظ کہے گئے, ظاہر ہے کہ یہ دل کی کیفیت ہے, زبان سے وہ نہیں کہہ رہے, لیکن دل کی ان کے کیفیت کے جسے پروردگار عالم نے لفظوں میں ڈھال کر یہاں قرآن مجید کے سورہ میں کوٹ کیا ہے, کہ وہ جب دے رہے ہوتے تو وہ ان کو شرمندہ بھی نہیں کرنا چاہتے, وہ ان سے کسی قسم کے عوض کی بھی طلبگار نہیں ہوتے, اور نہ ہی ان کے شکریہ کے منتظر ہوتے ہیں. ضرور اسلام کی تعلیم یہ ہے کہ جس کے اوپر احسان کیا جائے وہ اپنے محسن کا شکر گزار ہو. من لم یشکر المخلوق لم یشکر الخالق, حدیث کے الفاظ ہیں کہ جو مخلوق کا شکریہ ادا نہیں کر سکتا وہ خالق کا شکریہ کیا ادا کرے گا. مگر یہ اس کی ذمہ داری ہے کہ جس پر احسان ہو رہا ہے, مگر جو محسن ہے اس کے ضرب کو اتنا وسیع اور اعلیٰ ہونا چاہیے کہ وہ شکریہ کا بھی طلبگار نہ ہو اور وہ عوض کا بھی طلبگار نہ ہو. انا نخاف من ربنا, ہم تو خوف رکھتے ہیں اپنے رب سے, یومن اس دن کا, کہ ابوسن قمتری, کہ بہت ترش ہوگا اور بہت سخت ہوگا وہ دن, اس کا عذاب. تو ہم پروردگار عالم سے اس دن کے لیے, پروردگار عالم کی رضا کے لیے, لوجہ اللہ پہلے آ گیا اور پھر یہ قیامت کے دن کا بھی حوالہ آ گیا. فوقاہم اللہ شر ذلک الیوم, اب آپ دیکھیے پروردگار عالم کی طرف سے اعلان کہ اللہ نے انہیں محفوظ کر دیا اس دن کی سختی سے, شر ذلک الیوم. مگر پھر بھی ان کی کیفیت کیا ہوتی ہے؟ پروردگار عالم نے ایک طرف بتایا کہ ان کے دل کا معاملہ یہ ہے کہ وہ اپنے پروردگار عالم سے کتنے قریب ہیں لوجہ اللہ, اور قیامت کے دن کے حوالے سے اپنی تیاری پوری رکھتے ہیں. پروردگار عالم نے ان کو محفوظ کر دیا ہے اس سختی سے، اس دن کی سختی سے، وَلَقَّاهُمْ نَظْرَةً وَسُرُورًا، اور انہیں عطا کی ہے تر و تازگی اور مسرت، یعنی ان کے چہرے جو ہم پچھلے سورے کے اندر پڑھ بھی چکے ہیں کہ کچھ چہرے وہ ہوں گے کہ جو مسرور ہوں گے، بارونق ہوں گے، کہ جن کے چہرے پر نور ہی نور ہوگا، تو یہ وہ افراد ہیں، وَلَقَّاهُمْ نَظْرَةً وَسُرُورًا. اور پھر پروردگار عالم ان کے تمام اوصاف کو خلاصہ کرتا ہے ایک صفت کے اندر، وَجَزَاهُمْ بِمَا صَبَرُوا، کہ یہ ان کی جزا ہے ان کے صبر کی وجہ سے، جزاہم ان کے رب نے ان کو جزا دی، بما صبر ان کے صبر کی وجہ سے، استقامت کی وجہ سے، جو ان کے اندر ایک اسٹیٹ فاسنس پائی جاتی ہے، جنتن و حریرہ، باغات اور حریر یعنی ریشم پروردگار عالم کی طرف سے ان کو عطا کیے جا رہے ہیں. متکئین فیہا علی الارائک، وہ وہاں پر بیٹھے ہوں گے تکیہ کیے ہوئے اونچی مسندوں پر، لا یرون فیہا شمسم ولا زرم حریرہ، نہیں دیکھیں گے وہاں پر سورج کو اور نہ ہی جھاڑے کو، یعنی وہاں کی جو کلائمیٹ ہے جو جنت کی، وہ انتہائی آئیڈیل کلائمیٹ، آئیڈیل کلائمیٹ. ہم جانتے ہیں کہ گرمی کے اندر انسان یہ رونا رو رہا ہوتا ہے کہ کاش کے سردی کا موسم آئے تو کچھ گرمی سے نجات ملے، جب سردی کا موسم آتا ہے تو سویٹر جیکٹ سب پہننے کے بعد پھر تمنا کرتا ہے کہ کچھ موسم گرم ہو جائے تو بہتر ہو جائے معاملہ، تو یہ انسان کا معاملہ ہے. مگر جو جنت ہے، جنت کی کلائمیٹ آئیڈیل کلائمیٹ ہے کہ نہ وہاں پر وہ سخت دھوپ دیکھیں گے اور نہ ہی وہاں پر وہ جھاڑا دیکھیں گے، نہ ہی وہاں پر ٹھٹرا دینے والی سردی دیکھیں گے. ودانیتن علیہم ظلالہا، وہاں پر چھاؤں ہوگی جو ان کے اوپر جھکتی ہوئی ہوگی، یعنی وہ اس کو انجوائے کر رہے ہوں گے، ان کے اوپر سائے ہوں گے. وَذُلِّلَتْ قُطُوفُهَا تَذْلِيلًا، اور ان کے لیے پھلوں کا انتظام ہوگا کہ جو ان کے اوپر بالکل آسانی کے ساتھ ان کے لیے ایکسیسیبل ہوں گے، کہ جس کو وہ حاصل کر سکیں گے، جیسے چاہیں توڑیں، جیسے چاہیں استعمال کریں، اور اپنے انجوائمنٹ کو ملٹیپلائی کریں، کیپیٹلائز کریں، جس طریقے سے وہ پسند کریں. یہ آیت نمبر 14 پر الحمدللہ یہ صفحہ مکمل ہوا. پروردگار عالم سے دعا ہے قرآن پڑھنے، سمجھنے اور عمل کرنے کی توفیق عطا فرما، اور وارث قرآن امام زمانہ کے ظہور میں تعجیل فرما. وآخر دعوانا ان الحمد للہ رب العالمین، والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.